नाजीन हक को हम एक कोड़ी के बराबर भी इज्जत देने को तैयार नहीं, हालांकि वो भी अहले बैत में थे, इस एतमाद पर हुजूर की चचा है। तो ये हुजूर के साथ खून का रिश्ता होना कोई खुशी से तौकीफ नहीं रखता, वो चाचा हो या आल औलाद में हो। हजरत नूह अलैहिस्सलाम का बेटा जो था वो काफिर था, तो इस एतमाद से हमारे पास कोई कंसेप्ट नहीं है अहले बैत का। अलबत्ता ये है कि चूंकि वो अहले बैत भी थे और हुजूर के सहाबी भी थे, हुजूर पर ईमान लाने वाले भी थे, लिहाजा कुदरती बात है कि अबू लहब मलहून के मुकाबले में इनको जो है हम मोहतरम और ज्यादा मौजूद समझते हैं, एक हुजूर पर ईमान लाने की वजह से और हुजूर का पाकीजा खून होने की वजह से। यही वजह है कि सादात के लिए जो मकाम है अहले सुन्नत वल जमात में भी सादात पर सबका जायज नहीं समझा जाता, उन मामलों में नहीं है जो शिया हजरात में सादात पर सबका हराम है और सादात के लिए खुम्स है। अहले सुन्नत वल जमात में सादात के लिए खुम्स की कोई खुसूसियत नहीं है, अगर खुसूसियत होती तो इसका मतलब कि बीबी फातिमा का खुम्स था हजरत अबू बकर कूल करते, क्योंकि हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु और उमर फारूक रज़ी अल्लाह तआला अन्हु ने खुम्स का या फदक का या फे का कोई खुसूसियत कबूल नहीं किया, लिहाजा हमारे यहाँ सादात के लिए कोई खास स्पेशल कोई फंड वगैरह नहीं है जैसे शियों में है। अलबत्ता क्योंकि हुजूर की नस्ल मुतहर से ताल्लुक रखते हैं, तो इस बारे में मैं आपको एक शेर जो है हमारे आला हजरत अजीब उमर का मिल्लत इमाम अहले सुन्नत इमाम अहमद रज़ा फाजिल बरेलवी अलैहि रहमतुल्लाह व रिज़वान का सुनाना चाहता हूँ कि जिसमें हुजूर अलैहिस्सलाम से वो मुखातिब होकर ये कहते हैं कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तेरी नस्ल पाक का है, तेरी नस्ल पाक का है बच्चा बच्चा नूर का, तू है ऐने नूर तेरा सब घराना नूर का। तो ये शुक्र सलाम नूर कामिल थे, लिहाजा आपकी औलाद में भी वो नूर किसी न किसी एतबार से मुंतकल हुआ है। और अभी पिछले दिनों मुझे अमेरिका जो है दीनी महाफिल के लिए जाना हुआ, तो वहां पर अमेरिकन इमिग्रेट जो लॉ मुझे मालूम बताया गया कि अगर आपकी कोई फैमिली में से किसी फर्द को वहां पर ग्रीन कार्ड मिलता है, नेशनलिटी अमेरिका की मिलती है, तो वो कहते हैं कि आप इस बात के हकदार हैं कि आपके जो ब्लड रिलेशन है आप उनको भी नेशनलिटी वो दे सकते हैं, यानी उनको ऑटोमेटिक वो नेशनलिटी मिल जाती है। तो ब्लड रिलेशन की बुनियाद पर एक पाकिस्तानी अगर वहां अमेरिका में सेटल्ड है और उसके पास ग्रीन कार्ड वहां का है या नेशनलिटी अमेरिकन है उसकी, तो अपने जो ब्लड रिलेशन है भाई है बेटा है वगैरह वगैरह उनको बुला सकता है। तो आज अमेरिका वाले 14 साल के बाद इस नतीजे पर पहुंचे कि ब्लड रिलेशन का एक कंसेप्ट है और उस खून के जो है एहतराम यानी नेशनलिटी देने की हद तक ही सही, मादी तौर तक ही सही अमेरिका वाले भी कबूल कर रहे हैं। लेकिन इस बात को मेरे और आपके आका मौला महबूब अकरम नूर मुजस्सम सल्लल्लाहु तआला अलैहि वसल्लम 14 साल पहले बयान फरमा दिया कि मेरे जो अहले बैत हैं वो जो मेरे खून से मुताल्लिक हैं, और इसके साथ साथ क्योंकि मैं मुझे तुम मुकाबला एहतराम समझते हो लिहाजा मेरी औलाद का भी मेरी नस्बत से एहतराम करना। और यही वजह है कि हम दुरूद शरीफ जो नमाज में पढ़ते हैं अल्लाहुम्म सल्ली अला मोहम्मद व अला आली मोहम्मद कमा सल्लैत अला इब्राहिम व अला आली इब्राहिम इन्नका हमीद मजीद, जब तक हम हुजूर सलाम पर और आपकी आल पर दुरूद न पड़े जैसा कि हजरत इब्राहिम पर और उनकी आल पर दुरूद पड़ जाता है, तो अहले सुन्नत में से किसी शख्स की नमाज ही सही नहीं होती। यह है हमारा अहले बैत से एहतराम का ताल्लुक। लेकिन जहां तक सहाबा का ताल्लुक है तो सहाबा किसी ऐसी मखलूक का नाम नहीं है जिसको हम जानते पहचानते नहीं है, बल्कि सहाबी भी वो है जिसके ताल्लुक हुजूर से है। अहले बैत का ताल्लुक खून के एतबार से है और सहाबी का ताल्लुक ईमान के एतबार से है, और जब ईमान और खून दोनों मिल जाते हैं तो वो जो है ज्यादा हकदार होते हैं कि उनका ज्यादा एहतराम किया जाए। लिहाजा हम एक आम सहाबी का भी एहतराम करते हैं लेकिन अहले बैत का एहतराम दो बराबर डबल करते हैं, इसलिए कि वो हुजूर के सहाबी भी हैं और अहले बैत भी हैं। मुझे उम्मीद है कि आपने अहले सुन्नत वल जमात मुलाजा फरमाया होगा, इंशाल्लाह अगर मुझे मौका मिला तो इससे मजीद आपसे गुफ्तगू होगी।
मौलाना क्योंकि आपने कई मसाइल फैला दिए हैं, इंशाल्लाह लुत्फ रहेगा बहस में। अहले बैत के लिए जैसे आपने फरमाया तो अहले बैत के लिए हमारा अकीदा वही है जो कुरान मजीद का, रिश्तेदार होने की दलील नहीं है। जैसे आपने फरमाया कि हजरत नूह का बेटा बेटा था मगर जब उसने कहा कि इन्नी मिन अहली तो परवरदिगार की तरफ से आवाज आया लैस मिन अहलिक, यानी अगर खूनी रिश्तेदार ही क्यों ना हो लेकिन अगर इत्तबा नहीं कर रहा पैरवी नहीं कर रहा तो कुरान की इस कानून के एतबार से वो अहल से खारिज हो जाएगा। यानी अहल बैत सिर्फ रिश्तेदार होना काफी नहीं है,
जैसे कि अबू लहब की मिसाल दी,
जी जी हाँ, बल्कि इताअत करना। अब जो इस्मत की बहस हम अगली निशस्त में करेंगे लेकिन एक आपका अकीदा इसमें जाहिर हो जाए तो बहस करने में आसानी होगी, क्योंकि वहां भी हजरात انبیاء کو بھی معصوم نہیں مانتے. تو آپ حضرات جو اہل سنت کے عقیدے رکھنے والے انبیاء کو جو معصوم مانتے ہیں تو کس بنیاد پر؟ یقیناً آپ کے پاس قرآن ہی کے دلائل ہوں گے اور قرآن ہی کی آیتوں کی بنیاد پر آپ انبیاء کو معصوم مانتے ہیں، ایسا ہے نا مولانا؟ کہ قرآن قرآن و حدیث سے ثابت کریں گے کہ انبیاء جو ہیں معصوم، تو انہی دلائل کی روح پر، انہی دلائل کی بنیاد پر، قرآن و حدیث کے اعتبار سے ہمارے پاس اتنے دلائل محکم ہیں کہ اہل بیت بھی معصوم. کیونکہ انبیاء کو جو آپ معصوم مانتے ہیں وہ بھی قرآن و حدیث سے ثابت کرتے ہیں. تو ہم نے اشارتاً یہ آیت پڑھی تھی سورہ احزاب کی، جس پر بحث ہم بعد میں کریں گے، 33ویں سورہ کی 33ویں آیت کہ انما یرید اللہ لیذھب عنکم رجس اہل البیت ویطہرکم تطہیرا، کہ پروردگار کا ارادہ ہے یہ، یعنی ارادہ خدا تو آپ جانتے ہیں کہ انما اذا امرہ اراد شیئا ان یقول له کن فیکون، یعنی ارادہ خدا میں تو کوئی دیر نہیں لگتی. پروردگار نے ارادہ کیا کن، پوری کائنات ہو گئی، صرف ارادہ کیا کہ ہو جائے. تو خدا کا ارادہ ہے کہ اہل بیت تم سے ہر قسم کے رجس کو دور رکھا جائے. اور رجس کو جب ہم انشاءاللہ اگلی نشست میں بحث کریں گے تو رجس کیا ہے، جھوٹ بولنا رجس ہے، دیگر شراب پینا رجس ہے انشاءاللہ. تو اس آیت سے، خود آپ کی تفاسیر سے اور قرآن کی آیتوں سے انشاءاللہ ثابت کریں گے انہی دلائل پر جو آپ دلائل قائم کرتے ہیں کہ انبیاء معصوم ہیں. انشاءاللہ اگلی نشست
انشاءاللہ آپ کو ثابت کریں گے. لیکن میں ایک بات، یہ بات آخر میں عرض کر دوں کہ رجس کا جہاں تک تعلق ہے تو مال و دولت سے دنیا جو ہے وہ بھی کوئی پاک شے نہیں ہے کہ جس کے لیے اہل بیت جو ہے اتنی بار بار طلب کا مظاہرہ کریں، بار بار طلب کریں، ابو بکر کے پاس حضرت فاطمہ تشریف لے جائیں یا حضرت علی عباس تشریف لے جائیں. یہ وہ خدا نہ خواستہ ان کے دلوں میں مال و دنیا کی طلب نہیں تھی، دولت مادی کی طلب نہیں تھی، بلکہ ظاہر ہے کہ وہ ایک مسئلہ تھا ان کی نگاہ میں کہ بھئی یہ ہمارا حق ہے اور ہم اس کو جو ہے اپنے ہاتھ سے خیرات کریں. اور صرف ابو بکر اور حضرت عمر رضی اللہ تعالیٰ عنہما کا یہ موقف تھا کہ اس مال کو ہم زیادہ بہتر طریقے سے کر سکتے. مقصد تو دونوں کا ایک ہوا، اہل بیت بھی چاہتے تھے کہ ہم لے کر کے اپنی کو مال کوٹھی جائیداد عیاشی تو نہیں بنانا چاہتے تھے، بلکہ ان چاہتے تھے ہم اپنے ہاتھ سے خیرات کریں. تو پتہ یہ چلا کہ دونوں کی نیتوں میں کوئی نجاست کی کوئی فسق و فجور نہیں تھا، دونوں کی نیت میں یہ تھا کہ میں بہتر طریقے سے اس کو اپنے ہاتھ سے خرچ کر سکتا ہوں اور ہاتھ ہی وقت یہ سمجھتا تھا گندا پیار سے. اور جہاں تک رہ گیا غضبناک ہونے کا جو ہمارا بنیادی مسئلہ تھا اس بحث کا کہ وہ بیوی غضبناک ہوئی، غصے ہوئی، ناراض ہوئی، ناراض ہوئی، تو اس سلسلے میں نے آپ سے عرض کیا کہ جیسا کہ آپ کی کتب میں بھی ملتا ہے اور ہماری اہل سنت کی کتب میں بھی ملتا ہے کہ حضرت ابو بکر کی خواہش تھی وہ اس جنازے میں شریک ہوتے، اور حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ ام المؤمنین کی بھی خواہش تھی کہ وہ جنازے میں شریک ہوں، اور اس کے ساتھ ساتھ یہ کہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی بھی خواہش تھی اور ان کی اہلیہ ہی نے تو ادھر دیا حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کو. تو معلوم ہوا کہ ان کے درمیان قرابت تھی، قرابت داری بھی تھی، آخر دونوں قریش تھے، قریش ہی کے جو اس سے ایک بنو ہاشم ایک بنو امیہ، آپس میں آخر میں باپ دادا میں جا کر تو کہیں نہ کہیں یہ بھائی ہو جاتے ہیں. تو اس اعتبار سے ان میں اتنی بڑی خلیج نہیں تھی جس کو ہمارے شیعہ برادران جو ہے بڑا چڑھا کر کے بیان کرتے اور اس مسئلے کو مزید پیچیدہ کرتے. بہرحال یہ اتنا بڑا مسئلہ نہیں ہے کہ جس کے لیے صحابہ کرام سے انکار کیا جائے یا ان پر لعنت برامد کی جائے. جو برے تھے ان میں مرتد ہو گئے، وہ تو خدا رسول کے نزدیک بھی مرتد ہے، ان کو آپ اور میں کیا جو ہے اگر اچھا کہیں گے تو میرے کہنے سے اچھے نہیں ہوں گے. اور اگر ان میں جو مومن تھے متقی تھے، خصوصاً خلفاء راشدین متفقہ چاروں خلفاء حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ، حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، حضرت علی کرم اللہ تعالیٰ وجہ کریم. میں آپ کو ایک بات بتا دوں کہ اہل سنت والجماعت کا جو موقف ہے وہ قابل لچک ہے، اس میں گنجائش موجود ہے اس بات کی کہ ہم تو کہتے ہیں ہمارے ساتھ غلطی ہو سکتی ہے. آپ کے یہاں گنجائش موجود نہیں ہے اگر کہ اہل بیت آپ کہتے ہیں کہ وہ معصوم ہیں، لہٰذا ان سے غلطی ہو ہی نہیں سکتی. مرجم اللہ ہے، پاک و پاکیزہ ہیں، بخشے بخشائے ہیں، اور وہ جو ہے ان سے وہ کسی غلطی کا سوچ بھی نہیں سکتے. پکڑ میں تو آپ آ سکتے ہیں، اس لیے کہ اگر ان سے اگر ہم غلطی ثابت دکھا دیں، اور ہم ایسا چاہتے نہیں ہیں کیونکہ اہل سنت والجماعت اہل بیت کا احترام کرتے ہیں اور ہم ان کی غلطیوں کی طرف پکڑ کی توجہ کرتے نہیں ہیں. لیکن اگر کسی وہابی خارجی نے آپ کو ان کی غلطی پکڑ کے دکھا دی تو پھر تو پھر یہ پتہ چلے گا کہ ان کو بھی جو ہے قابل الزام سمجھا جائے گا, اور ہم یہ نہیں چاہتے. اگر قابل الزام سمجھا گیا تو پھر وہ معصومیت اور عصمت کہا جائے گی جو آپ نے عقیدہ بنایا ہوا. لہذا صرف انبیاء کی عصمت تک اپنے آپ کو محدود رکھتے ہیں کہ انبیاء معصومین ہیں ہمارے نزدیک بھی. البتہ وہابی حضرات کا اس میں نقطۂ نظر جدا ہے اور اہل سنت جو اکثریت میں, دیکھیے مولانا شیعہ حضرات جو ہے اقلیت میں ہیں آپ عالم اسلام میں, وہابی حضرات بھی میجارٹی میں ہیں. میجارٹی میں تو ہم لوگ ہیں جو عاشقان صحابہ بھی ہیں اور محبان اہل بیت بھی ہیں. تو ان شاء اللہ پھر
کہاں سے حجت قط ہے؟